आफ्नो माटो नष्ट गर्नेलाई कुनै दिन उसलाई त्यही माटोले नै सिद्ध्याउनेछ। माथिका यी सुन्दर हरफहरू एकजना अमेरिकी दार्शनिक फ्रैंकलिन रुजवेल्टको थियो। नमस्कार, म पार्वती खड्का, कार्यक्रम जलवायु र जीवनमा तपाईलाई स्वागत छ। तपाईले यो कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारण 98.100 र 103 MHz सुन्न सक्नुहुनेछ। त्यसै गरी अनलाइनमा www.radionepal.gov.np बाट पनि संसारभर सुन्न सक्नुहुनेछ। कार्यक्रम जलवायु र जीवनमा जलवायु परिवर्तन, मानव स्वास्थ्य र वातावरणीय सवालहरू उठाउने गरेका छौ। मानव जीवन र वातावरणको नङ र मासुको जस्तै सम्बन्ध छ। हामी बसोबास गरिरहेको वासस्थान माटो हो, अझ भनौ माटो नै समग्र प्राणीहरूको पहिलो घर हो।
त्यसैले माटो र मान्छेको गाढा सम्बन्ध छ। माटो जीवन हो, जीवनको अन्तिम गन्तव्य पनि माटो नै हो।
जन्मदेखि बालापन, युवा अवस्था हुँदै मृत्युसम्म मान्छेलाई माटोले कहिल्यै पनि साथ छोड्दैन। माटोको उचित हेरचाह बिना न हाम्रो कुनै अस्तित्व नै रहन्छ, न त कुनै त्यस्तो समुदाय नै बाँकी रहन सक्ला। त्यसैले माटोको माया नगरे हाम्रो जीवन जिउँदो हुन सक्दैन। भनिन्छ नि, माटो धरतीको आत्मा हो, यसको संरक्षण गर्नु हामी सबैको उत्तिकै दायित्व छ। माटो प्रदूषित बनाउनु भनेको हामीले हाम्रो मातृ प्रकृतिलाई नै हेला गर्नु हो। हामीले स्वस्थकर खानेकुरा खान खोज्ने हो भने पहिलो काम हामीले आफू टेकेको माटोको स्वास्थ्य राम्रो बनाउन आवश्यक छ। माटो बाली उत्पादन र उपयोगको लागि मात्र होइन, माटो त प्रकृतिले दिएको अमूल्य दान पनि हो। यसलाई जतन गर्नु तपाईँ हामी सबैको बराबर दायित्व छ। माटो प्रदूषित बनाउनु धार्मिक हिसाबले, वातावरणीय हिसाबले र स्वास्थ्यको हिसाबले कतै पनि उचित देखिँदैन। यही विषयको सेरोफेरो भित्र रहेर आजको कार्यक्रममा जलवायु परिवर्तनको असरका विषयमा जानकारी, माटो प्रदूषणको बारेमा एक रिपोर्ट र माटो प्रदूषणले कृषि प्रणाली र जनजीवनमा के असर गर्छ भनेर गरिएको अन्तर्वार्ता र जमिन प्रदूषणले कृषकहरूको खेतीपातीमा के असर गरेको छ त भन्ने विषयमा सोधिएको जनआवाज राख्नेछौ। कार्यक्रमको सुरुवातमा लागौं जलवायु परिवर्तनको असरका बारेमा समसामयिक विषयको जानकारी तर्फ।
30,000 भन्दा बढी मानिसमा गरिएको सर्वेक्षणमा 56%ले ग्लास्कोमा संयुक्त राष्ट्रसंघको जलवायु सम्बन्धी सम्मेलनमा आफ्नो देशका तर्फबाट नेतृत्व देखाइयोस् भन्ने चाहेको एक अध्ययनले देखाएको छ। वातावरण संवाददाता म्याट म्याग्रथ भन्छन्, 31 देशहरूमा गरिएको मत सर्वेक्षणमा धनी र गरीब दुवै देशका मानिसहरू आफ्ना नेताले जलवायु परिवर्तनसँग जुझ्नका लागि ठूला महत्वाकांक्षा राखुन् भन्ने चाहना राख्छन्। विश्वव्यापी तापक्रम वृद्धि र मौसममा भएको परिवर्तनका कारण मुस्ताङको जनजीवन प्रभावित हुनका साथै विपदको जोखिम बढेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्त बताउनुहुन्छ। विशिष्ट भूगोल भएको मुस्ताङको मौसममा भएको परिवर्तनले विपदको चुनौती थपेको उनको भनाइ छ। पानी बढी पर्न र तापक्रम बढेपछि समग्र जनजीवनमा असर परेको छ। पानी धेरै पर्न थालेपछि माटोले छाएका घर, गुम्बाहरू चुइने, भत्किने, खोलामा बाढी आएर कटान गर्ने, नदीमा गेग्रान थुपरिएर बगर बस्तीभन्दा अग्लो हुने, बस्तीमा कटान हुने, खोलाले धार परिवर्तन गर्ने लगायतका समस्या बढेको छ। यसै गरी तल्लो भेगमा स्याउ उत्पादन नहुने, माथिल्लो भेगमा स्याउ फल्ने, स्याउ र आलुमा नयाँ रोग देखिने, उत्पादन घट्ने, पानीका मुहान सुक्ने, चरण क्षेत्रमा घाँस कम उम्रिँदा चौरी, भेडा र च्याङ्रालाई आहार अभाव हुने, लामखुट्टेको टोकाईबाट हुने रोगका बिरामी भेटिन थालेको जोमसोमका चन्द्रबहादुर थकालीले बताउनुभयो।
जानकारीपछि कार्यक्रममा अब लागौ अर्को विषय वस्तुतिर। जीवनसँगको प्रेम सम्बन्ध माटोसँग गाँसिएको हुन्छ। माटो जीवित हुनु सबैभन्दा महत्वपूर्ण कुरा हो। माटोको बलमा नै प्रत्येक जीवन लुकेको हुन्छ। माटो प्रदूषणले बाली नाली मात्र बिगार्दैन, मान्छेको स्वास्थ्य पनि बिगार्छ। माटोको स्वास्थ्य कसरी बिग्रन्छ त? एक रिपोर्ट।
एक्काइसौं शताब्दीसम्म आइपुग्दा पृथ्वीको झण्डै आधा भूभाग कृषिका लागि प्रयोग गर्ने गरेको पाइएको छ। औद्योगिक कृषि बालीहरूको विकासमा मोनोकल्चर खेती गर्न शुरू भइसकेको छ। माटो भनेकै एक्लै मात्रै माटो भएको हुँदैन, यसमा विभिन्न प्रकारका जैविक तत्वहरू मिलेर माटो बनेको हुन्छ। अझ यसमा त सिन्थेटिक मल, जैविक र अजैविक कीटनाशक तत्वहरू समेत पाइन्छ। कृषि उत्पादन बढाउन प्रयोग हुने रासायनिक मलहरू झट्ट हेर्दा प्रभावकारी देखिएता पनि खेतीयोग्य जमिनहरूमा ठूलै नोक्सान पुर्याउँछ। बाली नाली हुर्काउन प्रयोग हुने विभिन्न कीटनाशक औषधिले पनि माटोको रासायनिक गुणमा ह्रास ल्याउने गरेको छ। यसरी माटोको रासायनिक गुण जोगाउनको लागि विषादीबाट बाटो जोगाउनु पर्छ भन्नुहुन्छ नेपाल केन्द्रीय अनार संघका पूर्व अध्यक्ष हिरालाल आचार्य।
विषादी प्रयोगै गर्दिनँ मैले, विषादी प्रयोग गर्नु पर्दाखेरि यिनको अर्ग्यानिक विषादी अब जो स्वास्थ्यलाई हानि नगर्ने तितेपाती, असुरो, निम, बकाइनु यिनीहरूको पातहरू गाईको गहुँतमा डुबाएर सरफहरू मिसाएर उ गरेपछि कतिपय कमजोर किराहरू मर्छ र अब त्यो नमर्ने किराहरू पनि त्यसो गर्न राम्रो नलागेर भाग्छ। त्यसले चाहिँ स्वास्थ्यलाई खान केहीलाई पनि असर गर्दैन, त्यो आफैले विषादी बनाएर चाहिँ प्रयोग गर्ने गरेको छ।
पानी स्वस्थ नहुँदा सिँचाईबाट माटोको नुनिलोपन बढ्दै जान्छ। बारम्बार माटोमा भारी मेसिनरीको प्रयोगले पानी सोच्न र राख्ने क्षमता कम हुन्छ। यसलाई कम उत्पादनशील बनाउ माटोलाई कम उत्पादनशील बनाउँछ भने बाढी पहिरोको जोखिम समेत बढ्ने गर्छ। उर्वर र कीटनाशकहरूले बारम्बार माटो र जलमार्गहरूलाई दूषित पार्छन्। परम्परागत रूपमा हलोको प्रयोग गर्नाले माटो स्वस्थ बनाउँछ। मेटाउने नोटिल खेतीले माटोको क्षयीकरण कम गरी माटोलाई चिस्यान राख्न मदत गर्छ। माटोमा गहिरो रूपमा भण्डारण गरिएको कार्बन, हरितक्रिया ग्यास, कार्बन डाइअक्साइड बन्न सक्छ। प्रथम विश्वयुद्धको आसपासमा यो रूपमा कृषि उत्पादन शून्यतामा झरेको थियो। उतिखेरको खाद्य अभाव पूरा गर्न अमेरिकी सरकारले किसानहरूलाई मोनोकल्चर रोपण गर्न र मेसिनरी प्रयोगमा प्रोत्साहन गरेको थियो। त्यो परम्पराले खाद्य निर्भरता त बढ़ायो तर माटोको स्वास्थ्य र संरचना भने फत्काउँदै गयो। फसल कटिसकेपछि क्षेत्रफल खाली छोडियो भने त्यसले माटोलाई झन कंक्रिट बनाइदिन्छ। माटोलाई जोगाउने विषयमा बाली फेर्नुपर्ने अनुभव पूर्व अध्यक्ष आचार्यको छ।
अनारको चाहिँ कस्तो समस्या आयो भन्नुहोला भने अब 12-15 वर्षसम्म अत्यन्तै राम्रो गुणस्तरीय फल्ने सिजनमा फल्ने, जस्तै फागुन चैतबाट फलेर चाहिँ असारमा पाकिसक्यो। अब अहिले चाहिँ त्यो फल्ने समय पनि परिवर्तन भयो, त्यो पहिलाको गुणस्तर रहेन, किनकि त्यो चाहिँ लामो समयसम्म चाहिँ एउटै बाली भइरहेको कारणले गर्दाखेरि अनि त्यस पछाडि चाहिँ अहिले मैले चाहिँ मेवा केरा कागती विभिन्न वर्षौंसम्म एउटै बाली चाहिँ लगाइरहँदा चाहिँ माटोको लागि हानि पुर्याउँछ। अहिले तरकारी खेती गरौँ, अर्को साल मकै, अर्को साल धान, यसरी चाहिँ बालीहरू चाहिँ क्रमिक रूपले चाहिँ गुम्ती बाली भन्छ तिनीहरूलाई चाहिँ फेरेर लगायो भने माटोको स्तरमा सुधार आउँछ र विषादी प्रयोग नगर्ने पाङ्गारिक मलहरू प्रयोग गर्यो भने त्यसमा चाहिँ माटोमा सुधार आउँछ र प्रदूषणमा पनि नियन्त्रण गर्छ।
माटो प्रदूषणले माटोको उर्वरतालाई असर गर्छ, यसले मानव जीवनको लागि आवश्यक खाद्य घटाउँछ भने अस्वस्थ माटोबाट उत्पादित खाद्यले मानव स्वास्थ्यमा पनि प्रतिकूल असर गर्ने गर्छ। भूमिको संरक्षण गर्नका लागि स्थानीय पारिस्थितिक प्रणाली र मोसफलले पनि विशेष भूमिका खेलेको हुन्छ। संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन एएफओ को अनुमान अनुसार विश्वभरका आधा भन्दा बढी खेतीयोग्य जमिन माटो प्रदूषणको कारण क्षतविक्षत भइसकेको छ। माटो जोगाउनका लागि हामी सबै उत्तिकै जिम्मेवार छौं भन्नुहुन्छ यसै विषयका ज्ञाता डाक्टर रामकृष्ण श्रेष्ठ।
प्रदूषणबाट बचाउनलाई त अब तपाईँको सबैलाई चाहिँ तपाईँको कसरी गर्दै भन्ने कुरो चाहिँ अब जनचेतना चाहिँ हुनुपर्छ जस्तो लाग्छ।
विषाक्त यौगिकहरू माटोमा मिसिएपछिको अवस्थामा माटो प्रदूषण हुने गर्छ। प्लास्टिक र पोलिथिन झोलाले माटोको उर्वरा शक्ति खटाउने गर्छ। माटोको स्वास्थ्य बिग्रिएपछि बालीको गुणस्तरमा कमी, इको सिस्टम र जैविक विविधतालाई हानि गर्छ भने दूषित खाना वा श्वास प्रश्वास मानव स्वास्थ्यमा समेत असर गरिरहेको हुन्छ। माटोमा जेनोबायोटिक यौगिकहरूको प्रचुर मात्रामा खनिज र जीवाश्म इन्धनको रूपमा वृद्धि भएको छ। वातावरणमा ट्रेस मेटल सान्द्रताको वृद्धि भएको देखिन्छ।
तपाईँ रेडियो नेपालबाट कार्यक्रम जलवायु र जीवन सुन्दै हुनुहुन्छ। जलवायु परिवर्तनको चक्रमा जमिन प्रदूषण पनि घुमिरहेको हुन्छ। माटो प्रदूषित हुँदा कृषिमा पनि उत्तिकै असर पारिरहेको हुन्छ। यसै विषयमा छलफल गर्न आज हामीसँग हुनुहुन्छ राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डाक्टर श्री प्रसाद विष्ट। कार्यक्रममा स्वागत छ यहाँलाई।
धन्यवाद।
हामीले यो माटोको स्वास्थ्यको विषयमा कुराकानी गर्दैछौ आज। माटोको स्वास्थ्य कसरी बिग्रिन्छ?
माटोको स्वास्थ्य बिग्रिने धेरै कारण हुन सक्छन्। एउटा त के हो भने माटोको स्वास्थ्य भनेको के हो भन्ने बुझ्नु पर्यो। पहिला माटोको स्वास्थ्य भनेको माटोमा भएको भौतिक रासायनिक तथा जैविक गुणहरू चाहिँ सुधार हुँदै जानु अथवा त्यसलाई चाहिँ के भन्छ भने हामीले उसले माटोले दिन सक्ने उत्पादनशीलता र यसले दिने इकोलोजिकल सर्भिस यी दुईटा मेन्टेन गर्न सक्नेलाई हामीले केही कदम सक्छ भने त्यसलाई हामीले स्वस्थ माटो भन्छौँ। स्वस्थ माटोमा चाहिँ के पर्छ भन्दाखेरि भौतिक रासायनिक र जैविक गुणहरू चाहिँ पर्याप्त मात्रामा हुनु या यो माटोले चाहिँ आफूले गर्नुपर्ने जुन उसको फङ्सन छ त्यो फङ्सन चाहिँ कन्टिन्यू गर्न सक्नुलाई हामीले माटोको स्वास्थ्य भनेर बुझ्छौँ त्यसलाई। र त्यसले चाहिँ कस्तो गर्छ भने हामीले माटोको स्वास्थ्य राम्रो भएमा पानीको पानी पनि शुद्धिकरण गर्ने, हावा पनि राम्रो हुने, शुद्ध हावा हुने र मान्छेको मानव स्वास्थ्यमा पनि सुधार हुने र त्यहाँ चाहिँ त्यहाँ भएको जीवाणुहरूको समुदायलाई माटोमा हुने भनौँ न बायोलोजिकल इन्टिग्रिटी जुन सोयल कम्युनिटीभित्रको त्यसलाई चाहिँ यसले भन्नु के भन्छ डिस्क्राइब गर्छ यो सोयल हेल्थले। अनि यो यसमा चाहिँ यी सबै चिज चाहिँ राम्रोसँग हुनुलाई चाहिँ हामीले माटोको स्वास्थ्य भन्छौँ। बिग्रिनुको कारण चाहिँ के हुन्छ भन्दाखेरि अब बिग्रिनको लागि चाहिँ के यी सबै चिज एउटा मात्र ब्यालेन्समा ब्यालेन्स हो यो सबै चिज चाहिँ भौतिक रासायनिक र जैविक गुणहरू भनेर जुन भन्ने एउटा ब्यालेन्स बिग्रिँदाखेरि सबैतिरको बिग्रिन्छ। जस्तै भौतिकमा कडापन भयो, सुक्खा भइदियो होइन, त्यसले चाहिँ सहन सकेन, पानी धारण गर्न सक्ने क्षमता भएन भने चिस्यान धारण गर्न सक्ने क्षमता नहुँदाखेरि चिस सुकेर जान्छ। त्यस्तो भइदियो भने त्यहाँ गर्नुपर्ने जुन उसको फङ्सन छ उसले गर्नुपर्ने जिम्मेवारी त माटोले गर्नुपर्ने जिम्मेवारी जुन छ जिम्मेवारी त त्यो गर्न सक्दैन। त्यो गर्न नसक्ने बित्तिकै यो चाहिँ त्यस्तो खालको माटो चाहिँ स्वस्थ हुन सकेन, अस्वस्थ हुँदै जान्छ त्यस्तो माटो। यस्तै यी भौतिक कारण हुन सक्छन्, अरू जीवाणुका कारण पनि हुन सक्छन्। जीवाणुहरू पनि त्यहाँ चाहिँ अब भनौँ न रासायनिक कारणले गर्दा जीवाणुलाई पनि असर गर्न सक्छ। रासायनिक चाहिँ एक खालको रासायनिक पदार्थहरू चाहिँ माटोमा बढी भयो जसले गर्दा त्यसमा चाहिँ त्यहाँ हुने माटोमा हुने जीवाणुहरूलाई अप्ठ्यारो पर्ने खालका भएर तिनीहरूको सङ्ख्या मर्दै गएर सङ्ख्या घटेर गयो भने त्यो पनि एउटा अर्को कारण हुन सक्छ। अब यसमा कारणहरू चाहिँ के हो भन्दाखेरि यी चाहिँ अलिकति वैज्ञानिक कारण भए। अब एउटा सामान्य मान्छेले बुझ्ने चाहिँ कारण कस्तो हुनसक्छ भने माटोको स्वास्थ्य बिग्रिन कसरी बिग्रिन सक्छ भने भूक्षय भयो भने माथिल्लो एकदम मलिलो माटो बगेर जाने भयो, त्यसले गर्दा त्यो ठाउँको माटो चाहिँ रुखो माटो मात्रै हुने भयो, त्यसले गर्दाखेरि त्यहाँ चाहिँ माटोको स्वास्थ्य बिग्रेर जाने कुरा एउटा भूक्षय पनि हुनसक्छ। अब अर्को भनेको हाम्रो यो माटोको अम्लियपना पनि हुने भयो, अम्लियपना बढेर गयो भने त्यहाँ हुने जुन चाहिँ अम्लियपनामा मात्रै बाँच्ने खालका जीवाणुहरू मात्रैको सङ्ख्या हुन सक्छ त्यो ठाउँमा, त्यसले गर्दा सङ्ख्या वृद्धि हुन सक्दैन, त्यसले गर्दाखेरि अथवा अम्लियपना होला, क्षारीयपना होला, माटोको पिएच बिग्रिनु होला, प्राङ्गारिक पदार्थ कम हुनु होला, यस्तो खालको अथवा त्यहाँ भएका चिजहरू अरू चिजहरू जस्तै माटो चाहिँ धेरै समयसम्म डुबेर बस्नु होला अथवा सुक्खामा बस्नु होला, यी सबै यस्तै कारणहरूले चाहिँ गर्दाखेरि माटोको स्वास्थ्य चाहिँ बिग्रिँदै जाने गर्छ।
माटोको स्वास्थ्य बिग्रियो भने त्यसले मान्छेको जनजीवनमा कसरी असर पार्छ?
ओहो, माटो र मान्छे त यो त एक आपसमा सम्बन्धित हो। माटो जति बिग्रिँदै गयो उति किसान गरिब हुँदै जान्छ र माटोमा माटोकोमै छन् सबै पदार्थहरू जुन चाहिँ मानव स्वास्थ्यको लागि आवश्यक पर्ने चिजहरू माटोमा छन्। माटोबाट बोट बिरुवा लिन्छ, बोट बिरुवालाई हामीले खान्छौँ र त्यसपछि चाहिँ हामीलाई आवश्यक पर्ने जति पनि तत्त्वहरू छन् खाने पदार्थबाट चाहिँ हामीले लिएका हुन्छौँ। त्यसले गर्दाखेरि माटो नै बिग्रेको छ भने मानव स्वास्थ्य डाइरेक्टली रिलेटेड भयो यो। अब के भन्छु मैले भने जति माटो राम्रो छ उति मान्छेको मानव स्वास्थ्य पनि राम्रो हुन्छ र मानव स्वास्थ्य राम्रो हुने बित्तिकै माटो मान्छेको समृद्ध पनि जुन ठाउँको माटो राम्रो छ त्यो ठाउँको मान्छेहरूको स्वास्थ्य पनि राम्रो छ र त्यहाँ एकदमै त्यो ठाउँ चाहिँ प्रगति पनि भएको छ, समृद्ध समाजहरू चाहिँ निर्माण हुन त्यो ठाउँमा सकेको छ। हामीले हिस्ट्री हेऱ्यौँ भने पनि जुन ठाउँमा राम्रो माटो थियो त्यो ठाउँमा चाहिँ जोत्यो ओरियो त्यो ठाउँमा मान्छेको सेटलमेन्ट पनि बढी भएको छ। त्यसले गर्दाखेरि जुन ठाउँमा माटो छैन माटो राम्रो छैन त्यो ठाउँमा चाहिँ मान्छे पनि बसोबासहरू कम गर्ने उत्पादनशील एकदम कम हुने त्यसले गर्दाखेरि वर्षभरि काम गरो खान नपुग्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि यो भनेको चाहिँ कस्तो भने मानवसँग एकदमै सम्बन्धित चिज किनकि मानव र माटो र मानव भनेको चाहिँ सँगसँगै जाने चिज हुन्। जति माटो नराम्रो हुँदै जान्छ मानव स्वास्थ्य मानवको आर्थिक स्थिति मानवको समृद्धि यी सबै चाहिँ डामाडोल हुँदै जान्छ माटो बिग्रियो भने।
माटोको गुणस्तर राम्रो छैन भनेर चाहिँ किसानले कसरी थाहा पाउने त?
अब यसलाई चाहिँ दुई चारवटा चिज छन् जसलाई चाहिँ किसानले थाहा पाउने चाहिँ एउटा जीवाणुहरूको जीवाणुहरू उहाँहरूले सामान्य हेर्न चाहिँ कस्तो माटोको माटो राम्रो रहेछ भने कस्तो खालको झारपातहरू उम्रेका छन् त्यो ठाउँमा एउटा त्यो त्यसबाट हेर्न सक्नुहुन्छ कुन खालको कुन रङको माटो छ त्यसबाट पनि हेर्न सक्नुहुन्छ। त्यसपछि त्यहाँ खनेर हेर्दाखेरि जीवाणुहरू कस्ता छन् कि छैनन् एक ठाउँमा एक स्क्वायर फिट खन्दाखेरि एउटा किसानले एक स्क्वायर फिट एरिया चाहिँ खन्यो अरे ल भनौँ न एक फिट अथवा आधी फिटको दरले खन्दाखेरि उसले दसवटा गणौला भेट्यो अथवा त्यस्ता खालको जीवाणु जीवहरू त्यहाँ चाहिँ जीवाणुहरू भेट्यो देखिन सक्ने जीवहरू त्यस्तो भेटियो भने उसले त्यसलाई एक ठाउँमा दसवटा भेट्यो अर्को ठाउँमा हेर्दाखेरि पचासवटा भेट्यो भनेपछि के बुझिन्छ भन्दाखेरि जुन ठाउँमा जीवाणुहरूको सङ्ख्या बढी छ त्यो ठाउँमा चाहिँ त्यो ठाउँको माटो चाहिँ एकदम राम्रो छ है भनेर बुझ्नुपर्छ। त्यसले गर्दाखेरि माटो राम्रो भनेको यसरी पनि जैविक हिसाबले पनि हेर्न सकिन्छ। अब भौतिक हिसाबले हेर्दाखेरि जुन ठाउँमा पानी सहन सक्छ धारण गर्न सक्छ एकचोटि लगाउन सक्छ दुई चार दिन आठ दस दिनसम्म बस्न सक्छ चिस्यान कायमै रहन्छ त्यस्तो खालको माटो चाहिँ हेर्दाखेरि कालो माटो प्राङ्गारिक पदार्थ बुरबुराउँदो माटो प्राङ्गारिक पदार्थ एकदमै भएको माटो त्यस्ता खालको चाहिँ मलिलो स्वस्थ रहेछ भनेर उहाँहरूले सामान्य हिसाबमा हेर्ने चाहिँ ती हुन्। तर यी सबैलाई चाहिँ के गरिन्छ भन्दाखेरि माटो जाँचेर मात्रै थाहा पाइन्छ कि कतिको स्वस्थ छ भनेर किनकि जाँच्नु त पर्यो तर पनि हेर्दाखेरि पनि मानवलाई पनि के हो भने मलाई के छ भनेर अन्तिममा त जाँच्नै पर्छ तर हेर्दाखेरि फिजिकल्ली ऊ फिट छ भने ओ यो त्यति साह्रो रोग त छैन होला भनेर बुझिन्छ। त्यस्तै हिसाबले हामीले भौतिक हिसाबले हेर्ने त्यसको माटोहरूको के रहेछ स्थिति भनेर उसको भौतिक हिसाबले हेर्दाखेरि सुक्खापन हेर्न सकिन्छ त्यसपछि त्यसमा कडापन हेर्न सकिने भयो रङ हेर्न सकिने भयो कालो माटोहरू भयो भने धेरै राम्रो माटो मान्छौँ रातो माटो पनि राम्रै मानिन्छ नराम्रो होइन तर पनि के हो भने कालो माटोमा प्राङ्गारिक पदार्थ जुन ठाउँमा मल प्राङ्गारिक पदार्थ बढी छ बुरबुराउँदो माटो छ जङ्गलको माटो जस्तो छ त्यो ठाउँको त्यो चाहिँ एकदम स्वस्थ माटो भनेर हामीले मान्छौँ।
माटो प्रदूषण भयो भनिन्छ है माटो प्रदूषण चाहिँ कसरी हुन्छ यो माटो पोल्युटेड हुनको लागि चाहिँ के कुराहरू त्यहाँ मिल्नु पर्ने हो अथवा के कुराले असर गर्छ?
अब माटो प्रदूषण चाहिँ धेरै कुराहरू छन् माटो प्रदूषणको कारणहरू जस्तै एउटा त तपाईँको माटो प्रदूषणको एउटा यो उसले पनि हुन्छ केले भन्दा भूक्षयले पनि हुन्छ किनकि एक ठाउँको माटो बगेर गएर अर्को ठाउँमा लगेर थुपुरिन्छ त्यसले गर्दाखेरि बगेर जान्छ एक ठाउँमा अथवा पहिरो जान्छ यी यसले पनि प्रदूषण गरिदिन्छ। तर कस्तो थियो भने त्यो प्रदूषण एक खालको प्रदूषण हो अर्को अहिले हामीले भन्दै गरेको जेनरली मान्छेको बुझाइको प्रदूषण चाहिँ कस्तो हो भन्दाखेरि जति पनि यो रासायनिक पदार्थहरू प्रयोग गरिन्छ यो कृषि रसायनहरू यी यिनीहरूले चाहिँ अर्को प्रदूषण निकालिदिएको हुन्छ। एक खालको प्रदूषण कस्तो हो भने जस्तै मैले चाहिँ विषादीहरू मैले एक ठाउँमा धेरै लगाएँ मैले आवश्यक पर्ने ठाउँमा आवश्यकभन्दा बढी युज गरेँ भने त्यो विषादीहरू छट्टै एक दुई दिनमै त्यो नष्ट भएर जाँदैन कुनै विषादीहरू लामो समयसम्म रहन्छन् र कुनै विषादीहरू छोटो समयसम्म भनौँ न हप्ता दिन अथवा पन्ध्र दिन कुनै तिन महिना कुनै छ महिना कोही वर्षौँ दिनसम्म रहनेहरू हुन्छन् त्यसले गर्दा तिनीहरू त्यस्तो खालको विषादीहरू छरेको ठाउँ छ त्यस्ता खालको कृषि रसायनहरू हामीले प्रयोग गऱ्यौँ। अब कृषि रसायन भनेर विषादी मात्रै नभन झारनाशक होला कीटनाशक होला होइन त्यसपछि रोगनाशकहरू होलान् अथवा तिनीहरूलाई कुनै पनि विषादीहरू चाहिँ स्टोरको लागि केही चिज भन्न अन्न भण्डारण गर्छु अथवा केही चिज भण्डारण गर्छु भन्दाखेरि त्यो क्षति नभओस् भन्ने हिसाबले राखेका हुन् यी सबै खालका विषादीहरूले यस्तो खालको कृषि रसायनहरूले चाहिँ अथवा सँगसँगै कृषिको अब भनौँ न मलहरूको पनि होला अत्याधिक मात्रामा प्रयोग गरिने त्यस्ता यी चिजहरूले चाहिँ हामीले यस्ता खालको प्रयोग गर्दाखेरि यस्ता खालको रसायनहरू प्रयोग गर्दाखेरि त्यहाँ भएका जीवाणुहरूको संख्यामा पनि घट्दै जान्छ, किनकि त्यसले त बोट बिरुवाको माथिल्लो भागको मात्रै नभएर मुनि पनि छर्किँदाखेरि मुनि पनि पुग्छ, मुनि पुगिसकेपछि के हुन्छ भने त्यहाँका जीवाणुहरूलाई पनि त्यसले असर गर्ने भएकोले त्यसरी पनि त्यसले चाहिँ त्यो माटोलाई चाहिँ प्रदूषण गरेको हुन्छ। सँगसँगै माटो प्रदूषण हुँदाखेरि के हुन्छ, त्यही माटो चाहिँ एउटा के हो भने अहिलेको ग्लोबल जति पनि विश्वव्यापी समस्याहरू छन् समाधानको उपायको हिसाबमा हामीले माटोलाई लिन्छौँ। अब एउटा क्लाइमेट चेन्जको हिसाबले भनौँला अथवा खाद्य सुरक्षाको कुराको होला पानीको होला, तपाईँको शुद्ध पानी भनेको हामीले अहिलेसम्म 99.9% पानी चाहिँ के हुन्छ भने माटो चाहिँ एउटा नेचरल फिल्टर हो, माटो पानी पर्यो भने त्यही माटोबाट फिल्टर भएर गएर तल ग्राउन्डमा पुग्छ, त्यो हामीले रिचार्ज गरेर फेरि खान्छौँ अथवा उसको लागि कृषिको लागि जेको लागि पनि प्रयोगमा ल्याइन्छ। त्यही एकदम त्यो माटो जहाँबाट चाहिँ उसले फिल्टर भएर गएको माटो चाहिँ एकदमै त्यहाँ चाहिँ पोल्युसन छ, धेरै खालको केमिकल्सहरू छन् भने त्यस्तो खालको माटोले चाहिँ अब यो केमिकल्सहरू भनेको कस्तो भने यो प्रयोग मात्रै नभएर कुनै कुनै इन्डस्ट्रियल एरिया होइन इन्डस्ट्रिजहरूले चाहिँ एसिड निकाल्छ अरे अथवा अर्को खालको के त्यस्तो खालको चिजहरू निकाल्छ अनि वायुमण्डलमा गएर चाहिँ बस्छ, त्यो पानी पर्दाखेरि ती सबै फेरि त्यो माटोमा आउँछन्, सँगसँगै त्यो मिलेर आउँछन् अनि माटो फेरि प्रदूषण हुन्छ, त्यो हिसाबले पनि साइकल पनि त्यसरी पनि चलिरहेको हुन्छ। त्यो हिसाबले चल्दाखेरि के हुन्छ चाहिँ त्यो माटो चाहिँ त्यो माटोमा चाहिँ पानी पर्दाखेरि परिसकेर अथवा कतैबाट आएको पानी छ र त्यसले सोचेर त्यो ठाउँबाट फिल्टर भएर जाँदाखेरि माटो स्वस्थ छैन, त्यहाँ चाहिँ त्यस्तो खालको केमिकल्सहरू भएको माटो छ भने त्यो पानी चाहिँ हामीले फेरि प्रयोगमा पुनः प्रयोग गर्न पनि सक्दैनौँ। खानाको लागि मात्रै होइन मानव स्वास्थ्य पशु स्वास्थ्य अरू जीवाणुहरूको जीवको स्वास्थ्यको लागि पनि हानिकारकको साथसाथै त्यसलाई हामीले कृषिमासम्म पनि प्रयोग गर्न सकिँदैन त्यस्तो खालको पानी भयो भने। त्यसले गर्दाखेरि यो चाहिँ एकदमै यो सोइल पोल्युसन माटोको प्रदूषण चाहिँ एकदमै अहिले बढ्दै पनि गएको छ धेरै ठाउँमा। तर नेपालको केसमा हामीले हेर्ने हो भने त्यति साह्रै जसरी मान्छेहरूले कुरा गर्छन् त्यो लेभलमा चाहिँ अलिकति छैन कि।
यो माटो जोगाउनको लागि चाहिँ अब कस कसले के गर्नुपर्छ तपाईँको विचारमा?
माटो जोगाउन चाहिँ कसै सरकारले मात्रै गर्ने होइन, एउटा व्यक्तिले मात्रै गर्ने, यो सबैको रेस्पोन्सिबिलिटी हो। कस्तो हो भने हामीले प्रत्येक व्यक्तिले जस जसले पोलिसी लेभलमा हुनेले पनि आफ्नो हिसाबले गर्नुपर्छ, यो ठाउँको माटो चाहिँ कृषिको लागि मात्रै प्रयोगमा ल्याउनुपर्छ अथवा यो ठाउँको माटोमा चाहिँ यो खेती मात्रै हुनुपर्छ भन्ने हिसाबले गभर्मेन्टले रेस्ट्रिक्सन रेगुलेसन्सहरू ल्याउनु पर्ने एक ठाउँमा गभर्मेन्टको छ। अब एज ए किसानले पनि के हो भने मैले मेरो माटोलाई कसरी जोगाउनु पर्छ भने त त्यहाँ धेरै टेक्नोलोजीहरू धेरै छन्, किनकि भिरालो जग्गा छ भने कसरी खेती गर्नुपर्छ त्यसमा छ, किनकि भिरालो जग्गामा बगेर जान्छ त्यो सबैलाई थाहा छ, किनकि पानी ओह्रालोमा पानी बग्छ। तर पानी बग्दाखेरि पानी मात्रै बगोस् तर माटो नबगोस् भन्ने हिसाबले त्यसरी खेती गरिनुपर्छ, खन्दाखेरि जोत्दाखेरि त्यो हिसाबले चाहिँ माटो बग्ने हिसाबले माटो तल जाने हिसाबले माटो चाहिँ बिग्रिने हिसाबले त्यो गर्नु हुँदैन। अहिले त तपाईँको विकासको नाममा विनाश पनि भएको छ, किनकि प्रत्येक ठाउँमा यस्तो बाटोहरू बनाइएको छ जसले गर्दाखेरि पहिरो गएर त्यो ठाउँको माटोहरू अथवा त्यो ठाउँको एरिया प्रोडक्टिभ एरियाहरू सबै गइसकेका छन्, बगेर कहाँ पुगिसकेको छ। त्यस्तो खालको यी सबै लेभलबाट किसानले आफ्नो लेभलबाट अनुसन्धानकर्ता विकासकर्ता सबैले चाहिँ आफ्नो आफ्नो लेभलबाट चाहिँ यो माटो चाहिँ जोगाउनु पर्छ है भन्ने चाहिँ सबैले सम्झिनुपर्छ बुझ्नुपर्छ र यसलाई चाहिँ कार्यान्वयन पनि ल्याउनुपर्छ भन्ने चाहिँ मेरो भनाइ हो।
हजुर हस् धन्यवाद, यहाँलाई धेरै धेरै धन्यवाद।
हुन्छ हस् यहाँहरूलाई पनि मौका दिनुभएकोमा धेरै धेरै धन्यवाद।
उहाँ हुनुहुन्थ्यो राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डाक्टर श्री प्रसाद विष्ट। माटोको स्वास्थ्य र माटो प्रदूषणका कारण कृषिमा परेको असरका बारेमा हामीसँग कुराकानी गर्दै नेपालको कृषि प्रणालीमा माटो प्रदूषणको असर कस्तो छ त भनेर हामीले केही कृषक र प्राविधिकहरूसँग पनि सोधेका थियौं।
नमस्कार, मेरो नाम शेरबहादुर तामाङ, घर चाहिँ रामेछाप नगरपालिका वडामा छ, म चाहिँ अगुवा कृषक। माटोमा चाहिँ विभिन्न खाले चाहिँ रासायनिक मलहरू रासायनिक विषादीहरूको चाहिँ प्रतिक्रियाले गर्दाखेरि चाहिँ अब बाली नालीहरूमा चाहिँ विभिन्न खाले रोगहरू देखिने, बालीहरू चाहिँ कमजोर हुने, बेमौसममा चाहिँ फलहरू लाग्ने, बोट बिरुवाहरू चाहिँ पहेँलो हुने र हुनुपर्ने हुनुपर्ने जुन छ त्यो भन्दा खाले चाहिँ आकार प्रकारको चाहिँ बाली बिरुवाहरू चाहिँ रूप रङ देखा पर्ने इत्यादि हुन्छ। हस्त धन्यवाद।
नमस्कार, म भवानी बस्नेत, म चाहिँ कृषि प्राविधिक हो। हाम्रो बढी माटो अम्ले हुने कारणहरू भनेको चाहिँ वर्षातको बेलामा चाहिँ बारीले बगाएर क्याल्सियम म्याग्नेसियमहरू चाहिँ खाद्य तत्त्वहरू चाहिँ चुहिएर नोक्सान हुने कारणले गर्दाखेरि चाहिँ माटो अम्लीय भइरहेको छ। त्यसै गरी नाइट्रोजनयुक्त रासायनिक मलहरू भयो, युरिया, एमोनियम सल्फेटहरू मलको प्रयोगको कारणले गर्दाखेरि चाहिँ माटो अम्लीय हुन्छ। अब हामीले चाहिँ अब माटो अम्ले हुँदाखेरि हुने समस्याहरू भनेको चाहिँ सूक्ष्मजीवहरूको क्रियाकलाप घटेर जाने, त्यस्तै गरी अम्लीय माटोमा एल्मोनियम, म्याङ्गानिज, फलाम, जस्ता, तावा आदि घुलनशील भई बिरुवालाई चाहिँ आवश्यक पर्ने भन्दा बढी चाहिँ सोसेर लिने हुँदा माटो चाहिँ एकदम विषाक्त हुन्छ। कोसी बालीहरूले चाहिँ नाइट्रोजन जम्मा गर्नुपर्ने ठाउँमा नाइट्रोजन स्थिरीकरण गर्न चाहिँ उसले कम सहयोग गर्छ। माटो अम्ले भइसके पछाडि चाहिँ उसले स्थिरीकरण गर्ने क्षमता चाहिँ कम हुन्छ। त्यसै गरी बिरुवाको चाहिँ जराको टुप्पाको कोषहरू चाहिँ मर्छन् र जराको विकास हुन पाउँदैन। यी चाहिँ समस्याहरू देखिन्छ माटो अम्ले भइसके पछाडि। र हामीले अन्त्यमा भनेको चाहिँ माटो अम्लेपना सुधार गर्नको लागि चाहिँ हामीले चाहिँ आफ्नो माटोलाई चाहिँ पहिला परीक्षण गर्ने, त्यस पछाडि चाहिँ अम्ले कतिपय बाली नालीहरूले चाहिँ अम्ले माटो पनि सुहाउने हल्का बालीहरू पनि हुन्छन्। त्यस्तै जस्तै धानमा चाहिँ हल्का अम्ले माटो भयो भने पनि उसले सुहाउन सक्छ। त्यस्तै गरी अब चिया भए हावापानी अनुसार मौसम अनुसार चाहिँ कस्तो खालको बाली लगाउँदा हुन्छ भन्ने कुरा चाहिँ हामीले पहिला विचार गर्नुपर्ने हुन्छ।
कार्यक्रम जलवायु र जीवनको निर्धारित समय सकिने लाग्यो। कार्यक्रम जलवायु र जीवन सुनेर तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमको बारेमा प्रतिक्रिया छन् भने लेखी पठाउनुहोला। अर्को साता यही समयमा फेरि पनि कार्यक्रमको साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पार्वती खड्का र हरि रिमाल बिदा हुन्छौ। नमस्कार।